أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا فلا تدع مع الله إلها آخر فتكون من المعذبين وأنذر عشيرتك الأقربين واخفض جناحك لمن اتبعك من المؤمنين فإن عصاك فقل إني بريء مما تعملون وتوكل على العزيز الرحيم وتوكل على العزيز الرحيم الذي يراك حين تقوم وتقلبك في التقلبك في الساجدين وتقلبك في الساجدين إنه هو السميع العليم سورة الشعراء آيات 214-221 ان آيات کے مضمون سے متعلق کچھ گزارشات کرنے سے پہلے میں اعلان کرنا چاہتا ہوں کہ آج خدا تعالیٰ کے فضل و رحم کے ساتھ جماعت احمدیہ کینیڈا کو اپنا بیسواں جلسہ سالانہ منعقد کرنے کی توفیق عطا ہو رہی ہے اور خدا تعالیٰ کے فضل کے ساتھ گزشتہ جتنے جلسے ہیں ان میں ہر سال قدم ترقی کی طرف آگے بڑھتا رہا ہے اور ہر سال کوئی نہ کوئی نیا سنگ میل رکھنے کی توفیق ملتی رہی ہے ان سال کا جلسہ سالانہ اپنے لیے اپنے ساتھ ایک اور قسم کی خوشخبری بھی لایا ہے جس کا تعلق صرف جماعت کینیڈا سے نہیں بلکہ بطور خاص جماعت انگلستان سے بھی ہے اور عموماً تمام دنیا کی جماعتوں سے ہے اب تک اللہ تعالیٰ کے فضل سے ٹیلی ویژن کے ذریعے مرکزی پیغام اور مرکزی جلسے اور مرکزی مجالس تمام دنیا میں دیکھی اور سنی جا سکتی تھیں گزشتہ ایک موقع پر میں نے جماعت سے گزارش کی تھی کہ میں امید رکھتا ہوں کہ وہ دن بھی آئیں گے جب ہم دو طرفہ ایک دوسرے کو دیکھ سکیں گے بس آج کے مبارک جمعہ سے اس دن کا آغاز ہو رہا ہے اس وقت انگلستان میں مختلف مراکز میں بیٹھے ہوئے احمدی ہمیں دیکھ رہے ہیں اور ان کی تصاویر یہاں پہنچ رہی ہیں اور بیک وقت ہم ایک دوسرے کو دیکھ سکتے ہیں مگر جو منتظمین مکس کرنے پر مقرر ہیں ان کو یہ خیال نہیں آ رہا کہ جب میں یہ کہہ رہا ہوں تو وہ بھی دکھا دیں جو لوگ وہاں بیٹھے ہوئے ہیں ابھی بھی دکھائے ہیں تو شیخ مبارک نے صاحب دکھائے ہیں جو یہاں بیٹھے ہوئے ہیں اب یہ غالباً یہ بھی اب سامنے اب دیکھ لیجیے امام مسجد لندن اطول مجید صاحب راشد وہ ہمیں سامنے دکھائی دے رہے ہیں, مجھے دیکھ رہے ہیں, میں انہیں دیکھ رہا ہوں, ان کے پیچھے جو مختلف احباب جماعت لندن کھڑے ہیں وہ بھی ہاتھ ہلا رہے ہیں, اور بیک وقت ہم ایک کو ایک دوسرے کو دیکھ رہے ہیں اور مجھے وہ سن رہے ہیں, لیکن ان کی دل کی دھڑکنیں مجھے بھی سنائی دے رہی ہیں. یہ دراصل ایک عظیم پیشگوئی تھی جو ایک پہلو سے تو بارہا پوری ہو چکی, اب ایک نئے پہلو سے بھی پوری ہو رہی ہے. حضرت امام صادق سے مروی ہے, اللہ تعالیٰ ان کے درجات بہت بلند فرمائے, بہت بڑے بزرگ, بہت بڑے پائے کے امام تھے اور عارف باللہ تھے, اس میں قطعاً ایک ذرے کی بھی کوئی شک, ذرے کا بھی شک نہیں. آپ نے فرمایا ہمارے امام القائم کے زمانے میں, یعنی حضرت مسیح موعود علیہ السلام مہدی موعود کے زمانے میں, مشرق میں رہنے والا مومن مغرب میں رہنے والے اپنے دینی بھائی کو دیکھ سکے گا, اسی طرح مغرب میں بیٹھا ہوا مومن اپنے مشرق میں مقیم بھائی کو دیکھ سکے گا. جہاں تک دو طرفہ رویت کا تعلق ہے وہ تو بالبداحت درج ہے اور بین ہی اسی طرح آج ہو رہا ہے, لیکن جہاں تک آواز کا تعلق ہے یہ پیشگوئی نہیں تھی کہ دونوں ایک دوسرے کو سن بھی سکیں گے. بس ایک طرف سے تو یہ آواز بھی پہنچ رہی ہے اور تصویر بھی, اور دوسری طرف سے تصویریں پہنچ رہی ہیں, اور یہ ابھی آغاز ہے. آگے انشاءاللہ ایسے دن آئیں گے کہ مشرق و مغرب کی جماعتیں ٹیلیویژن کے اعلیٰ انتظامات کے ذریعے بیک وقت ایک دوسرے کو دیکھ بھی سکیں گی. ایک ایسا عالمی جلسہ ہوگا جس کی کوئی نظیر کبھی دنیا میں پیش نہیں کی جا سکتی, نہ کی جا سکے گی. اب بھی اللہ تعالیٰ کے فضل اتنے ہیں اور اتنے برس رہے ہیں کہ بارش کے قطروں کی طرح ان کا شمار ممکن نہیں رہا, لیکن اس کے باوجود جو عشق حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو اللہ سے تھا, اس میں بارش کے قطروں کے ان گنت ہونے سے ذرہ بھر بھی اظہار محبت میں کمی نہیں آتی تھی, بلکہ آن حضور صلی اللہ علیہ وسلم کے متعلق یہ پختہ مصدقہ روایت ہے کہ بعض دفعہ بارش ہوتی تو بارش کا پہلا خطرہ اپنی زبان نکال کے زبان پہ لے لیا کرتے اور اللہ تعالیٰ کی حمد کے گیت گاتے. وہ بارش جو بے انتہا ہوتی ہے, جس کے قطروں کا شمار ممکن نہیں, اس میں پہلے قطرے کو زبان پر لے لینا ایک بے انتہا عشق کا اظہار ہے. بس جتنی بھی بارشیں فرضوں کی ہم پر ہوں, ہمارا فرض ہے کہ ہر قطرے کو اپنی زبانوں پر, اپنے دل کی زبانوں پر لیں اور ہم کے گیت گاتے رہیں. اس سے زیادہ شکر کا اظہار ہمارے لیے ممکن نہیں ہے, اور جہاں تک شکر کے اظہار کا اعمال سے تعلق ہے وہ ایک الگ مضمون ہے. آن حضرت صلی اللہ علیہ وسلم کا اظہار تشکر محض زبان سے نہیں ہوا کرتا تھا, آپ کی ساری زندگی ایک تشکر کے جذبات میں ڈھل چکی تھی. ساری زندگی تشکر کے جذبات میں اس طرح ڈھل چکی تھی کہ شکر اور محمد رسول اللہ کے درمیان کوئی فرق کہیں بھی ممکن نہیں رہا. اس پہلو سے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے جو پاک نمونے ہمارے سامنے پیش کیے, اب بھی ہمارے لیے وہی رہنما ہیں, اور ان نمونوں کو دیکھتے ہوئے ہمیں آپ کے قدموں کو چومتے ہوئے, نقش پاک کو چومتے ہوئے آگے بڑھنا ہے. اس مضمون سے متعلق ایک خطبات کا سلسلہ لندن میں شروع ہوا. سلسلہ اس لیے کہ وہ ایک خطبے میں بات ختم نہیں ہو سکتی تھی, اور میں نے وعدہ کیا تھا کہ باقی بات میں اگلے خطبے میں بیان کروں گا. اگلے خطبے بھی مجھے ڈر ہے کہ بات ختم نہیں ہو سکتی کیونکہ مضمون نسبتاً لمبا ہے, اس لیے غالباً تین یا ہو سکتا ہے چار خطبوں میں یہ مضمون مکمل کرنے کی کوشش کروں. یہ مضمون ہے امام اور ان کا جو متا جن جو اطاعت کرتے ہیں جو مقتدی ہیں ان کا رابطہ ان کا تعلق ان کے درمیان کیا وہ اسلوب ہونا چاہیے تعلقات کا جو آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے ارشادات اور آپ کی سنت پر مبنی ہو. اس پہلو سے جہاں تک ان کا تعلق ہے جن کو خدا تعالیٰ نے اطاعت کرنے کا حکم دیا ہے ان کے متعلق میں نے گزشتہ خطبہ جمعہ میں روشنی ڈالی تھی اور بتایا تھا کہ اطاعت کے مضمون میں کیا کیا خطرات درپیش ہیں, کیسے کیسے نفس سر اٹھاتا ہے اور خود اپنے خلاف فتوی دیتا چلا جاتا ہے, ایسی ہدایت دیتا جاتا ہے جو انسان کو ہلاکت میں ڈالنے والی ہو, اور انانیت کا سر جب اٹھتا ہے تو اس کے خطرے سے بچنا بہت ہی مشکل کام ہے. یہ انانیت ہی کا سر ہے جو شیطان کہلاتا ہے اور ہر نفس میں موجود ہے, ہر نفس میں ہمیشہ ہر لحظہ اپنے نفس کو ڈسنے کے لیے تیار رہتا ہے. اس پہلو سے میں نے جماعت کو نصیحت کی تھی کہ اطاعت سے کبھی بھی قدم باہر نہ نکالیں, اور اطاعت میں بڑے اور چھوٹے کا کوئی فرق نہیں رہتا کیونکہ اطاعت محض خدا کی خاطر ہوتی ہے اور اللہ کے حکم کے تابع ہی انسان اطاعت پر مجبور فرمایا گیا ہے. بس وہ اطاعت جو للہ ہوگی اس میں نہ بڑے کا کوئی فرق رہے گا نہ چھوٹے کا, نہ اعلیٰ نبی کا نہ ادنیٰ نبی کا. لا نفرق بین احد من رسلہ کا اقرار کرتے ہوئے مطیع جماعت ہمیشہ اطاعت کے رستوں پر آگے قدم بڑھاتی ہے. مگر سوال یہ ہے کہ جن کی اطاعت کرنا ہے ان کی کیا ذمہ داریاں ہیں, ان کے بھی تو کچھ فرائض ہیں. وہ اگر ان فرائض کو ادا نہیں کریں گے تو ناممکن ہے کہ جماعت حقیقی معنوں میں سنت رسول اللہ صلی اللہ علیہ وسلم کے متعلق کے مطابق اطاعت کے حق ادا کر سکے. اس ضمن میں نے وہ آیت کریمہ پیش کی تھی کہ آن حضرت صلی اللہ علیہ وسلم کو مخاطب کر کے اللہ تعالیٰ فرماتا ہے کہ اگر تو ان لوگوں کے لیے نرم نہ ہوتا, اگر تیرے دل میں ان لوگوں کی محبت اور پیار نہ پیدا ہوتے تو پھر تو ان لوگوں کو کبھی بھی اکٹھا نہیں کر سکتا تھا, کیونکہ اطاعت کے لیے محض امر کافی نہیں ہوا کرتا, اطاعت کے لیے ایک گہرا قلبی تعلق ہے جس کا قائم ہونا ضروری ہے. اس میں جماعت کو سمجھایا کہ اگر حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی اطاعت کے لیے بھی آپ کی رحمت کو آپ کی شفقت اور رافت کو موجب اطاعت قرار دیا گیا اور فرمایا کہ اے مومنوں تم میں اپنے ایمان کے لحاظ سے اتنی استطاعت ہی نہیں کہ اطاعت کر سکو, تمہاری اطاعت بھی محمد رسول اللہ کی ممنون احسان ہے, آپ شفقت نہ فرماتے آپ رحمت کا سلوک نہ فرماتے تو تمہیں اطاعت کی توفیق بھی نہیں مل سکتی. یہ وہ مضمون ہے جو ہمیشہ ہمیشہ کے لیے ہر اس امیر پر اطلاق پاتا ہے جو ملک کا امیر ہو یا صوبے کا یا علاقے کا یا ضلعے کا یا شہر کا یا اس کے تابع اور صاحب امر لوگ ہوں جو اپنی امارت کے اختیارات اس پر سے لیتے ہیں. ان میں سے چھوٹا صاحب امر بھی اسی مضمون کے تابع ہے, اور جماعت احمدیہ کے لیے لازم ہے کہ ہر وہ شخص جس کو کوئی امر کا اختیار بخشا گیا ہے وہ اپنے ماتحتوں سے محبت اور شفقت اور رحمت کا سلوک کرے, اور جس طرح ان لوگوں کی اطاعت میں اس کی ذات پیش نظر نہیں رہتی, اس کے ساتھ اختلافات اس کی اطاعت میں حائل نہیں ہو سکتے اور ماؤ تو کا تفرقہ مٹ جاتا ہے, اسی طرح لازم ہے کہ ہر شخص جس کے سپرد کچھ امر فرمایا گیا ہو وہ اپنے ماتحت لوگوں سے قطع نظر اس کے کہ ان سے اس کے پہلے کیسے تعلقات تھے, قطع نظر اس کے کہ شریکوں شریکے کے لحاظ سے یا اور تعلقات کی نسبت سے ان کے درمیان ایک طبی یکسانیت نہیں پائی جاتی بلکہ ایک قسم کی دوری ہے. پھر بھی اللہ کی خاطر لازم ہے کہ وہ ہر ایک سے برابر شفقت کا سلوک کرے اور سب پر اپنی رحمت کے پل جھکائے. اس ضمن میں جن آیات کی میں نے تلاوت کی ہے ان میں اس مضمون کو آگے بڑھایا گیا ہے, اور اس کے علاوہ چند اور آیات بھی ہیں جن کے حوالے سے میں اس مضمون پر مزید روشنی ڈالنا چاہتا ہوں. پہلے جو ہے فلا تد و مال اللہ آخرا فتکون من المعذبین. ہر بات توحید سے چلتی ہے, اور توحید کے سوا مذہب کا کوئی مضمون بھی نہیں جاری ہوتا. ہر بلندی کا چشمہ توحید ہے, ہر عزت کا چشمہ بھی توحید ہے. ان معنوں میں راہ رفتیں بھی توحید سے وابستہ ہیں, اور جو انسان کی نفس کی پستیاں ہیں وہ بھی توحیدی سے وابستہ ہیں. اگر توحید سے تعلق نہ ہو تو رفتیں بھی ذلتوں میں تبدیل ہو جاتی ہیں, اگر توحید سے تعلق نہ ہو تو پستیاں بلندیوں میں تبدیل نہیں ہو سکتی. چنانچہ ہمیں نماز میں, ہر نماز میں, سجدے میں یہ تعلیم دی گئی کہ تم نے اگر للہ سجدہ کیا ہے تو پھر یہ دعا کرو, سبحانہ رب العالی, سبحانہ رب العالی, سبحانہ رب العالی. میں نے جس کی خاطر سجدہ کیا ہے, لندن والے کہتے ہیں کہ مائکروفون ذرا نیچے کر دیں, اور یہ مائکروفون ذرا اونچا کر دیں. رفتوں اور پستیوں کا یہ بھی ایک مضمون ہے, کوئی چیز نیچے کی جاتی ہے, کوئی چیز اونچی کی جاتی ہے. ٹھیک ہے, اب سبحانہ رب العالی کا مضمون اس وقت ہے جب انسان کا سر انتہائی پستی کی حالت میں خدا کے حضور جھکا ہوا ہوتا ہے, اور اسے یاد دلایا جا رہا ہے کہ تمہاری رفتیں تمہاری پستیوں سے وابستہ ہیں, کیونکہ تم خدا واحد کے حضور جھکے ہو, جبکہ ہر دوسرے کے غلامی سے تم آزاد کیے جا رہے ہو, اور تمام رفتیں اس پستی میں جو ہیں جو خدا کی خاطر قبول کی جاتی ہے. بس کہو سبحان رب اعلیٰ, پاک ہے میرا رب جو بہت اعلیٰ ہے, اور ربنا نہیں رب اعلیٰ فرمایا گیا. ہر شخص کا رب اس پر اپنی رفتوں کے ساتھ اس کی پستیوں کی نسبت سے ظاہر ہوتا ہے. چنانچہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے یہ فرمایا کہ جب بھی خدا کا بندہ عجز اختیار کرتا ہے تو اسے اللہ تعالیٰ ساتویں آسمان تک اٹھا لیتا ہے, اور زنجیر کے ذریعے اسے لپیٹ کر اوپر لے جایا جاتا ہے. اب استدلال کے طور پر ہم اسے غیر عمدیوں کے سامنے جو رفت کا معنی نہیں سمجھتے یہ پیش کیا کرتے ہیں, مگر یہاں اس موقع پر میں کسی بحث کی خاطر نہیں بلکہ ایک عرفان کے نقطے کے طور پر آپ کو سمجھا رہا ہوں کہ وہ زنجیر جو اترتی ہے اس سے مراد درجہ بدرجہ انسان کی پستی خدا کے حضور, اور درجہ بدرجہ اس پستی کی نسبت سے رفت ہے. ساتویں آسمان سے ہرگز یہ مراد نہیں کہ ہر شخص جو خدا کے حضور جھکتا ہے اسے سیدھا ساتویں آسمان پر رفت دی جاتی ہے. ساتویں آسمان تک کی رفت اس کا انتہائی مقام ہے. جتنا تزلزل اختیار کرے گا اتنا اس کی رفت کے سامان خدا تعالیٰ کی طرف سے ہوں گے, یعنی پستیاں بذات خود رفتوں میں تبدیل نہیں ہوا کرتی. اس لیے آسمان سے زنجیر اترنے کا ذکر فرمایا, یعنی تم تو تزلزل اختیار کرو مگر یہ وہم بھی نہ کرنا کہ تمہارا تزلزل ہی تمہیں کچھ عطا کر دے گا. تمہارے تزلزل کو رفتوں میں بدلنے کے لیے آسمان سے ایک زنجیر کو اترنا لازم ہے, اور وہ اترے گی تو تمہارے تزلزل کو کے متعلق فیصلہ کرے گی کہ کس حد تک اس میں رفت کی طاقت موجود ہے, اور اسی نسبت سے تمہیں اٹھایا جائے گا. ساتویں آسمان سے آگے ذکر نہیں ملتا, کیونکہ اس سے آگے جانے والا صرف ایک ہی وجود ہے جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہیں, جن کا خدا کے حضور تزلزل اس ہر انتہا سے آگے بڑھ گیا جس انتہا کو کبھی کسی انسان کے تزلزل پہنچ سکا یا پہنچ سکے گا. بس آپ کا जो सिलसिला है वो इस आम कानून से बाला सिलसिला है और उस सिलसिले का जिक्र यहां मजकूर नहीं। बस इस पहलू से याद रखें कि हमें ये सबक दिया गया है कि तुम जितना झुकोगे, अगर वो खुदा की खातिर होगा, अगर खुदा की खातिर तुम्हें तजल्लुल इख्तियार किया है, तो बसा औकात मुमकिन है कि ये तजल्लुल किसी इंसान के सामने दिखाई दे, क्योंकि साहब अमर एक गैर भी हो सकता है, यानी होगा ही गैर, क्योंकि खुदा तआला बराह रास्त को हर एक हुक्म नहीं दिया करता। मुराद यह है अलिफ बे जीम दाल जो भी उसका नाम रखें, जो साहब अमर है जिसके सामने आप सर झुका रहे हैं, वो उसका वजूद एक दिखाई दे रहा है, मगर आपके लिए यह हदायत है कि उस वजूद को नजर से हटा दो, क्योंकि तुम्हारा हर तजल्लुल लिल्लाह होना चाहिए और अपने रब की खातिर होना चाहिए। जब अपने रब की खातिर हो तो किसी गैर के सामने झुकना साहिब जिल्लत नहीं बल्कि साहिब अजमत, निशान जिल्लत नहीं बल्कि निशान अजमत बन जाता है। एक बड़ा आदमी एक छोटे के सामने झुक रहा है महज इसलिए कि खुदा ने उसे उस मामले में मामूर फरमाया है, इसलिए उसका झुकना जिल्लत का निशान नहीं बल्कि रफत का निशान बन जाता है। और जिस हद तक उसके नफ्स की कुर्बानी इसमें दाखिल होती है उसी कदर वो रफतों से नवाजा जाता है। लेकिन एक और झुकना भी है जो अपने गुलामों के सामने झुकना है, अपने गुलामों पर झुकना है, उस मज़मून का इस आयत करीमा में जिक्र फरमाया गया है। वक्स जनाहा का लेमन तबाह का मिल मोमिनी, ऐ मेरे हजूर झुकने वाले तू उन पर भी झुक जो तेरे हजूर झुक रहे हैं और मेरी खातिर झुक रहे हैं, और अपनी रहमत और शफ़क़त का पर उन पर झुका दे। लेकिन कितना अजीम मजमून है जो इस आयत करीमा में एक ऐसी रफ़तों तक इस मजमून को पहुंचा रहा है जिनका तक आम इंसान के तसव्वुर की रसाई मुमकिन ही नहीं थी। महज खुदा का कलाम है, सवाए खुदा के कलाम के कोई कलाम इस शान का कलाम नहीं हो सकता। हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को उन पर झुकने की ताकीद फरमाई जिनको जिनकी गर्दनें उनके हजूर झुका दी गई थी, और फरमाया इससे पहले फरमाता है वह अनज़िर अशीरतकल अक़रबीन, अपने करीबियों को भी डराओ। अब बेशतर इसके कि मैं वक्स वाले मजमून को दोबारा उठाऊं और मजीद तफसील बयान करूं, मैं चाहता हूं कि पहली आयत के बाद इस दूसरी आयत के ताल्लुक को बयान कर दूं, फिर उसके बाद बात आगे बढ़ेगी। तौहीद से हर मजमून शुरू होता है, तौहीद के बगैर दुनिया में कोई भी सच्चाई नहीं, सब झूठ और बेमानी और बेहकीकत बातें हैं। तौहीद के नतीजे में अनज़िर अशीरतकल अक़रबीन फरमाया गया, देखो तुम्हारा ताल्लुक अल्लाह से है और तुम्हारे अकरबा तुम्हारे करीबी ना तुम्हें नुकसान पहुंचा सकते हैं ना तुम्हें फायदा पहुंचा सकते हैं, इसलिए उनको डराओ और उनको मुतनब्बे करो और हरगिज़ इस बात का खौफ न करो कि अपने अकरबा को भी डरा धमका कर अगर तुमने परे फेंक दिया तो तुम्हारा क्या बनेगा। अब इस मजमून को उस मजमून के हवाले से पढ़ें कि अगर तू नरम दिल और रहम दिल और साहिब शफ़क़त ना होता तो ये लोग तुझसे भाग जाते। सवाल ये है कि क्या इन दो बातों में तजाद है? तजाद नहीं, बल्कि वो बारीक तकवा की राहें हमें दिखाई जा रही हैं जिन पर हर साहिब अमर का चलना ज़रूरी है, उसके लिए लाजिम है कि इन बातों से नसीहत पकड़ें। वो नरम होता है तो दिल की कमजोरी की वजह से नरम नहीं होता, वो शफ़क़त करता है तो इस वजह से नहीं कि ये लोग अगर मैं शफ़क़त नहीं करूँगा तो मुझे छोड़ देंगे और फिर मैं अकेला रह जाऊँगा, इसलिए ये तब वहम दिल से हमेशा के लिए निकाल देना लाजिम है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की शफ़क़त उनका दिल वैसे तो मुहावरे में तो है दिल रुबाई के लिए था, यानी दिल चोरी करने के लिए, उर्दू में तो इस मैं आम जरूर के ताल्लुक में तो ये मुहावरा मेरे मुंह से निकलता नहीं। तो उनके दिल को अपने कदमों से हमेशा के लिए वाबस्ता करने की खातिर था। आ हजूर के जहन में किसी शफकत के वक्त कभी भी ये पहलू नहीं आया कि मैं इसलिए शफकत करूं कि लोग मेरे गर्विदा हो जाएं, लोग मुझसे मोहब्बत करने लगें, क्योंकि आपका हर फेल तो अल्लाह की रजा की खातिर था। बस अगर अल्लाह की खातिर आपका हर फेल था तो आपकी शफकत का ताल्लुक अपने गुलामों के दिल जीतने से हो ही नहीं सकता। बस ये जो मजमून है अंजिर अशीरता का, ये इस ताल्लुक में आप समझें तो बात रोशन हो जाएगी कि ऐसा शख्स जब खुदा की खातिर डराता है तो कता नजर इसके कि उस डराने का क्या असर पड़ेगा, क्योंकि रजाए बारी ताला उसके पेश नजर है, इसलिए वो बेखौफ होकर डराएगा, वरना जो साहिब खौफ है वो डरा भी नहीं सकता। और ऐसी बहुत सी मिसालें हमारे सामने आती हैं कि एक शख्स दुनिया के डर के मारे इंतजार भी नहीं कर सकता, वो कहता है अगर मैंने इंतजार किया तो ये लोग मुझे मारेंगे। बस आहमद सल्लल्लाहु अलैहि वसल्लम का इजहार का इंतजार तौहीद से फूटा था, इसलिए पहले तौहीद का जिक्र फरमाया, फिर फरमाया अपने जितने करीबी हैं तेरे उन सबको डरा दे, और जब डराया तो सारे बेदक के भाग गए। अब बताएं ये कैसा हैरत में ये मजमून है। लेकिन उसके साथ फरमाया, हाँ जो इसके बावजूद तुझ पर ईमान ले आए और तेरे करीब आए, वक्स जनाहा कले मन तब आगा मिनल मोमिनीन, तो जो भी उनमें से तुझ पर ईमान लाएं और तेरी पैरवी करें तू उन पर झुक जा, यानी तेरे दिल में कोई सख्ती नहीं है, तू डराता है तो उन लोगों की खातिर डराता है, डराता है तो रजाए बारी ताला की वजह से डराता है। बस जब वो तुझे कबूल कर लें तो फिर रहमत के पर उन पर झुका दे। लेकिन इस वजह से नहीं, फिर ये मोमिन हैं, मान गए हैं, अब ये ना कहीं हाथ से निकल जाएं, बाकियों को तो डरा धमका के दूर कर दिया, अब ये जो करीब आए हैं यही ना कहीं जाते रहें। फरमाया हरगिज़ ये बात नहीं, फैन असौ का तो कुल इन्नी बरी हूं मैं मत समझ, अगर ये सब तो ये नाफरमानी करें तो कह दे मैं उससे बरी उज़िम्मा हूं जो तुम करते हो, मेरा उससे कोई ताल्लुक नहीं, तुम्हारी जात से मेरा ताल्लुक नहीं, उन अमाल से ताल्लुक है जो खुदा की खातिर तुम बजा ला रहे हो, वो अमाल नहीं होंगे तो तुम मेरी रहमत के हकदार नहीं रहोगे, मेरी शफकत के हकदार नहीं रहोगे। बस ये वो मजमून है जो हर साहिब अमर के लिए समझना जरूरी है। वो जब किसी से प्यार करता है, अपने मातहतों से झुकता है, तो उसके जहन के किसी गोशे में भी नहीं आना चाहिए कि मैं इन पर इसलिए झुक रहा हूं कि ये मेरी ताईद करने वाले लोग हैं, मैं इसलिए झुक रहा हूं कि ये मेरा अशीरा है, मेरे अकरबीन है, क्योंकि अकरबीन से तो बात शुरू हुई थी, तो मैं उनको तो डरा दे, तू मानेंगे, हक पर चलेंगे, हक पर कायम रहेंगे तो फिर तेरी रहमत उन पर होगी, वरना तेरा उनसे कोई ताल्लुक नहीं। बस वो अमीर जो इस वजह से बाद लोगों से ताल्लुक रखते हैं कि वो उनके ज्यादा करीब हैं, उनके हक में बातें करने वाले हैं, और वो जानते हैं कि जो भी मैं कहूंगा उसकी ताईद में उठ खड़े होंगे, वो जानते नहीं कि तौहीद के मजमून के ये बात खिलाफ है, और जो बात भी तौहीद के बरखिलाफ हो वो खुदा ताला के निज़ाम में कहीं भी कोई मकाम नहीं रखती। वो निज़ाम जो अल्लाह ने हमें अता फरमाया है उसमें हर पहलू के तौहीद से ताल्लुक है। बस बारीक राहें हैं, मगर इन बारीक राहों को अख्तियार करना जरूरी है, क्योंकि जमात की तकवा की जिंदगी इन राहों से वाबस्ता हो चुकी है। इन राहों को छोड़ेंगे तो आप कभी नेक अंजाम नहीं हो सकते, आपके मुस्तकबिल की कोई जमानत नहीं दी जा सकती। बस हर अमीर के लिए इन आयात से मैं नतीजा हासिल करते हुए कहता हूं, लाजिम है कि झुके और रहमत के साथ सब लोगों से इनके सारी के साथ इज्जत के साथ ताल्लुक कायम करे, अपने मर्तबे का ख्याल न करे, उसका मर्तबा बड़ा है तो महज इसलिए कि खुदा ने उसे एक मकाम पर फायज किया है, मगर जिस मकाम पर फायज किया है उस मकाम का तकाजा यह है कि वो खुद नीचे उतर आए। अब ये खुद नीचे उतरने वाला मजमून है, ये वक्स जनाहा का लेमन तबा के मिनल मोमिनीन से निकलता है और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की सीरत इस पर खूब रोशनी डाल रही है। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक रवायात और कसरत से रवायात बताती हैं कि आप मोमिनों के लिए ऐसी शफकत रखते थे और ऐसे मुनकसर मिजाज थे, अगर रास्ता चलते किसी औरत ने भी आवाज़ दी तो खड़े हो जाया करते थे, पूरी तवज्जो से उसकी बात सुनते थे। एक गुलाम और एक बहसियत आदमी कभी आपको मदद के लिए कहता था तो उसके उसके साथ चल पड़ा करते थे, एक यतीम बच्चा कभी आपको बुलाता था तो आप उसके साथ रवाना हो जाया करते थे। हैरत अंगेज वजूद था जिसकी ना रफतें हमारी पहुंच में हैं ना उसकी खुदा के हजूर पस्तियां हमारे पहुंच में हैं, दोनों तरफ के किनारे हमारी अकल के दायरे से बाहर हैं, लेकिन वैसा ही था जिसको खुदा ने सातवें आसमान से भी बुलंद कर दिया। जब वो झुका तो उन लोगों पर झुक गया जो पस्तियों की इंतहा तक पहुंचे हुए थे, मोमिनों पर भी झुका और गैरों पर भी झुका, लेकिन मोमिनों के मुतलिक उसके दिल की कैफियत ही और थी। ये वो हकीकत है जो मुस्तफ़ी हकीकत है जिसमें आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की तालीम की जान है। तो इस तरह से हर अमीर का काम है कि वो अपने मतायतों से नरमी और मोहब्बत और इज्जत का सलूक करे, और उनकी खातिर नहीं बल्कि महज अल्लाह की खातिर। उनकी खातिर तो करेगा मगर उनकी खातिर खुदा की खातिर। अब ये एक और सिलसिला बीच में दाखिल हो जाता है, बंदों से प्यार है बंदों की खातिर, मगर बंदों से बंदों की खातिर जो प्यार है उसका आगाज अल्लाह से शुरू है, अल्लाह के प्यार से। और ये वो मजमून है जिसे कुरान करीम की एक और आयत बड़ी वजाहत के साथ बयान फरमा रही है। अल्लाह ताला फरमाता है दना फतजल्ला फकाना काबा कौसैन व अदना, कि वो ये मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अजीम शान वजूद हैं। दना वो खुदा की तरफ बढ़ा और इतना करीब हो गया कि उससे ज्यादा कुर्ब इलाही मुमकिन नहीं रहा, इतने कुर्ब के बावजूद वो वहां ठहर नहीं गया। फतजल्ला फिर वो नीचे उतरा और बनी नौ इंसान को उस कुर्ब की उस अजीम जात की तरफ बुलाने के लिए नीचे उतरा। वो अजमतें जो और रफतें जो उसने अपने रब से हासिल की अपने तक महदूद नहीं रखी, बल्कि उसकी खातिर उसके बंदों में तकसीम करने के लिए वो उनकी वो रहमतें बांटने के लिए वो नीचे उतरा। और उसकी मिसाल ऐसी हो गई काना काबा कौसैन व अदना, जैसे दो कौसें हों यानी कमाने जिनका एक ही वतर हो, उनके दरमियान एक ही तनी हो। अब सवाल ये पैदा होता है कि ये कमाने किस शक्ल की हो सकती हैं। आमतौर पर इसकी जो शक्ल बयान की जाती है वो ये है कि एक तरफ कमान नीचे से आ रही है ऊपर की तरफ, एक ऊपर से कमान उतरी है अल्लाह की मोहब्बत की, और बीच में एक ही वतर है, वो तनी एक ही है। ये मजमून भी बड़ा बहुत बारीक और लतीफ है, लेकिन मैं जो समझता हूँ वो इससे मुख्तलिफ है। उसको गलत नहीं समझता क्योंकि कुरान करीम के बहुत से बुतून हैं, मगर मेरे नज़दीक उन दोनों कमानों का रुख एक ही तरफ है, यानी उनका जो बीच का धागा या तनी है उससे एक कमान मोहम्मद रसूलुल्लाह की कमान और एक खुदा की कमान है, वो इस तरह एक सिमत में है कि नामुमकिन है कि मोहम्मद रसूलुल्लाह की कमान चले और खुदा की कमान में हरकत ना आए, नामुमकिन है कि अल्लाह की कमान को खींचा जाए और वो निचली कमान उसके साथ हरकत में ना आए, क्योंकि दोनों का एक ऐसा गहरा अटूट रिश्ता कायम हो चुका है कि जब दोनों को, जब एक को खींचा जाए दूसरी खिंच जाती है, जब दूसरी को खींचा जाए तो पहली खिंच जाती है, और उस तनी से जो तीर निकलता है वो बयाक वक्त मोहम्मद रसूलुल्लाह की तरफ से निकला हुआ तीर भी होता है और अल्लाह की तरफ से निकला हुआ तीर भी होता है। इस तफसीर को की तायद करने वाली मेरे नजदीक आयत करीमा है जिसमें अल्लाह ताला फरमाता है फमा रमैता इज रमैता वलाकिन अल्लाह रमा। अगर कमानों को बरक्स समत में रखा जाए तो दोनों का चलाया हुआ तीर एक दूसरे की तरफ जाएगा। अगर तीर चलाने का मजमून इससे निकाला जाए तो सवाए इसके मुमकिन ही नहीं कि जो नक्शा मैंने जहन में रखा और आपके सामने पेश किया उसे कुरान करीम की इस आयत की तायीद में समझा जाए तो बात यह बनेगी कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की कमान से चला हुआ हर तीर अल्लाह की कमान से चला हुआ तीर था। अल्लाह की कमान से जो तीर चलता था मोहम्मद रसूलुल्लाह की वसातों से चलता था। बस इस पहलू से गना का मजमून ये बना कि इतना वो करीब हो गया कि जिससे ज्यादा मुमकिन नहीं था, और तजल्ला फिर वो झुक गया, और इस झुकने के नतीजे में वो काबा कौसैन हो गया। अब कौसैन का मजमून यहां एक और माने इख्तियार कर जाता है। फरमाता है इंसानियत के साथ उसका ताल्लुक उसके झुकने के नतीजे में खुदा के ताल्लुक के साथ ऐसे मुज़गम हो गया कि एक को दूसरे से अलग नहीं किया जा सकता। उसकी बशरियत नूर हो गई, उसका नूर बशरियत बन गया। बस इस पहलू से वो बंदों पर जब झुका है तो खुदा का नूर बनकर अपने हम जिन्सों पर झुक गया, और उसकी बशरियत ने वो इलाका कायम कर दिया जैसे एक तनी दो कमानों के दरमियान इलाका बन जाती है। बस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का बनी नौ इंसान पर झुकना उनकी खातिर था, मगर खुदा की खातिर उनकी खातिर हुआ। ये वो मुश्किल फिक्रा जो मैंने आपके सामने पेश किया उसकी तशरीह है। वरना बंदे की खातिर भी एक इंसान रहमत का सलूक करता है, और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम नबूवत से पहले ज़ाती शख्सत से लोगों पर इसी तरह झुका करते थे, मैं जब नूरुल अला नूर हुए तब कैफियत बदल गई। उसके बाद हर राफत हर शख्सत हर रहमत खुदा के ताल्लुक से ऊपर से उतरा करती थी, और बनी नौ इंसान से आपकी मोहब्बत को इलाही मोहब्बत की ताईद हासिल हो गई, और आपकी इलाही मोहब्बत बनी नौ इंसान की मोहब्बत में तब्दील होने लगी। ये वो पहलू है जो अमारत की अजमत जाहिर करने के लिए कुरान करीम ने हमारे सामने रखा है, और इसी पहलू को हर साहिब अमर को समझना जरूरी है। मैं जब अमीर कहता हूं तो हरगिज मुराद ये नहीं कि महज वो अमीर जो मुल्कों या शहरों या महलों के बनाए जाते हैं। अमीर से मुराद हर वो शख्स जिसे कुछ भी अमर सौंपा जाए और खुदा की खातिर सौंपा जाए और खुदा के नाम पर सौंपा जाए। उसकी तरबियत के लिए ये मजामीन हैं जो कुरान करीम ने हम पर खोले हैं। फरमाया कि तुम अमीर हो मगर अब याद रखना कि अल्लाह की खातिर जिस पर मोहम्मद रसूलुल्लाह उन पर झुक गए जिनके सर खुदा की खातिर उनके सामने झुकाए गए थे, तुम भी उन पर झुक जाना और उनकी खातिर नहीं लिल्ला, क्योंकि अगर उनकी खातिर झुकोगे तो तुम्हारे अंदर शिर्क के शायबे दाखिल हो जाएंगे, शिर्क के खतरात तुम्हें हो सकता है वाकईतन हलाक करते हैं। क्योंकि जब भी इंसान किसी से रहमत का ताल्लुक रखता है ये खतरा मौजूद रहता है कि उसके नतीजे में जो प्यार और मोहब्बत का सलूक उससे किया जाता है वो उन दोनों को ऐसे रिश्तों में बांधे कि खुदा का मजमून बीच में से गायब हो जाए। इसीलिए कुरान करीम ने हमें खूब अच्छी तरह वजाहत के साथ याद कराया मेरे वो बंदे जो मेरी खातिर बनी नौ इंसान की खिदमत करते हैं और उनसे मोहब्बत का सलूक करते हैं, जब उनका शुक्रिया अदा किया जाता है तो कहते हैं ला नुरीदु मिनकुम जज़ाअ वला शुक्रिया, कि क्या कर रहे हो, हम तो खुदा की खातिर तुम्हारे लिए तुमसे प्यार कर रहे थे, तुम शुक्रिया अदा करके हमारे प्यार को क्यों मैला करते हो। ہمیں تم سے کسی خیر کی توقع نہیں. یعنی توقع سے مراد یہ ہے کہ چاہتے نہیں ہیں کہ تم ہم سے کچھ سلوک کرو. ہماری نیکی محض اس کی خاطر تھی جس کی ہماری نیکی پر نظر ہے, اسی سے ہم پیار چاہتے ہیں, اسی کی رضا تلاش کرتے ہیں, اور شکریہ ادا کر کے ہماری نیکی کو میلا نہ کر دینا. اور پھر قرآن کریم نے اسی مضمون کے دوسری جگہ یوں فرمایا, لا تمنن تستکثر, لا تمنن تستکثر, تو اس وجہ سے کسی پر احسان نہ کر کہ اس کے بدلے میں تجھے زیادہ دیا جائے گا. بس نہ ان کی نیت میں کچھ زیادہ لینا شامل ہوتا ہے, نہ ان کی نیت اس بات کی اجازت دیتی ہے کہ خدا کی رضا کی بجائے کسی اور خاطر ان پہ جھکیں. اور جب کلیتاً خدا کی خاطر جھکتے ہیں تو ان کا احسان, ان کا شکریہ, ان کا تشکر بجائے دل کو ایک رضا دینے کے دل کے اندر ایک قسم کا ایک زلزلہ طاری کر دیتا ہے. یہ کیا ہو گیا, ہم تو بہت بالا قیمت چاہ رہے تھے, ہم نے تو اپنے اللہ کی خاطر یہ کیا تھا, ان کے شکریہ کہیں ہمارے نفس کو موٹا نہ کر دیں. تو واقعتاً ان کے دل پر ایک زلزلے کی کیفیت طاری ہو جاتی ہے اور وہ گھبراتے ہیں. اور لازم نہیں کہ وہ اس بات کو ظاہر کریں, مگر قرآن کریم نے ان کی زبان سے ظاہر کیا ہے. امر واقعہ یہ ہے کہ مسلمانوں کی اس سوسائٹی میں ہمیشہ یہ نہیں ہوا کرتا تھا کہ ہر وہ شخص جس کا شکریہ ادا کیا جائے وہ آگے سے انہی الفاظ میں جواب دیا کرتا تھا. بعض باتیں ایسی ہیں جو صحابہ کے دل میں وارد ہوتی تھیں اور اللہ کے پیار کی نظر ان پر پڑتی تھی, اور وہ آن حضرت صلی اللہ علیہ وسلم پر روشن کر دیا کرتا تھا کہ تو نے ایسے پیارے, اے میرے پاک غلام, غلام کامل, تو نے آگے بھی دیکھو کیسے کیسے پیارے غلام پیدا کرتے ہیں, تیرے ہی رنگ میں رنگین ہیں. ان کا شکریہ ادا کیا جائے تو ان کا دل آوازیں دیتا ہے کہ نانا ہمارا شکریہ ادا نہ کرو, ہم تو میں خدا کی خاطر ایسا کرتے تھے. بس اگر وہ خدا کی خاطر ہی, یعنی ہر صاحب عمر خدا کی خاطر اپنے ماتحتوں سے پیار اور محبت کا سلوک کرتا ہے تو ان کے شکریہ کی نہ اسے توقع ہوتی ہے اور نہ اسے پرواہ ہوتی ہے. جب توقع نہیں تو اس کا برعکس پہلو بھی ہے, اور وہ ہے پرواہ بھی کوئی نہیں. اس لیے کہ اگر ذاتی تعلق ان کی خاطر ان سے نہیں تھا جس کی خاطر وہ ان پر رحمت کی جا رہی تھی, تو اللہ سے اگر وہ دور ہٹیں گے تو یہ شفقت کرنے والا اسی حد تک ان سے دور ہٹ جائے گا اور ان کی اس بارے میں کچھ بھی پرواہ نہیں کرے گا کہ وہ اس سے کیسا پیار کا تعلق رکھتے. بے انتہا محبت اور فضائیت کا اظہار کرنے والے بھی جب ایسی روش اختیار کرتے ہیں کہ جس سے خدا ناراض ہو, تو جن کو پیار دیا جاتا ہے ان کو اس بات کی کوڑی کی بھی پرواہ نہیں رہتی, یہ تو مجھ سے محبت کرنے والا تھا, وہ اسی طرح جیسے خدا کی آنکھ انہیں دیکھتی ہے انہیں ناراضگی سے دیکھتا ہے اور ان کے چھوڑ کر چلے جانے کی ادنا بھی پرواہ نہیں کرتا. بس توحید کا یہ مضمون بالآخر توکل پر منتج ہو جاتا ہے. چنانچہ قرآن کریم بیان اس کے بعد فرماتا ہے, فَإِنْ أَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِمَّا تَعْمَلُونَ, تمہیں کیوں وہم ہو گیا ہے کہ میں تم پر رحمت سے جھکا ہوا تھا, اس لیے کہ تم مجھے ذاتی طور پر پیارے لگتے. تو اللہ کی خاطر تھا اگر تم خدا کی نافرمانی کرو گے. یہاں اصوکا میں محمد رسول اللہ ہیں پیش نظر, لیکن آپ کی نافرمانی خدا کی نافرمانی ہے, اس کے سوا کوئی اور نافرمانی ممکن ہی نہیں کہ حضرت محمد رسول اللہ کی طرف انسان نافرمانی, حضرت محمد رسول اللہ کی نافرمانی کرے اور وہ آپ کی نافرمانی ہو خدا کی نہ ہو. اس مضمون کو قرآن بھی کھول چکا ہے بار بار, رسول اللہ صلی اللہ علیہ وسلم خود بھی اس مضمون کو کھول چکے ہیں, اس لیے اس کی تفصیل میں جانے کی ضرورت نہیں, مزید دلائل پیش کرنے کی ضرورت نہیں. ایک مسلمہ غیر مبدل حقیقت ہے کہ حضرت محمد رسول اللہ کی نافرمانی لازماً خدا کی نافرمانی ہے, اور اس کے سوا اس نافرمانی کو کوئی اور معنی نہیں پہنا جا سکتا. فین اصوکا میں اس لیے مخاطب تجھے کیا, یعنی کہہ کر رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کیا گیا ہے کہ آپ دونوں پر جھک رہے تھے आप लोगों से रहमत का सलूक फरमा रहे थे। ये गवाही देना मकसूद है कि मोहम्मद रसूलुल्लाह की राफत, आपकी शफकत अल्लाह की खातिर थी, उनकी खातिर नहीं थी। फरमाया पस जब ये तेरी नाफरमानी करें तो इनकी पहली अतातों की, इनके पहले ताउन की कुछ भी परवाह न कर। तो कहते मैं तुमसे बेजार हूं, तुम ये जो हरकतें कर रहे हो ये मेरे महबूब आका की मर्जी के खिलाफ है, इसलिए तुम भी मेरी मर्जी के खिलाफ हो गए। अगर ऐसा करोगे तो इनको छोड़कर जाने का तुम्हें कोई भी गम नहीं होना चाहिए। वह तवक्कल अल्लाह अलल अजीज रहीम। जब तू ये करे तो याद रख, अल्लाह जो अजीज है, अल्लाह जो रहीम है, जो गालिब और बुजुर्गी वाला है, जो बार बार रहम फरमाने वाला है, उस पर तवक्कल रख, वो तुझे कभी नहीं छोड़ेगा। क्योंकि जिसके सफर का आगाज तौहीद से हुआ, जिसका बनी नौ इंसान से ताल्लुकात का आगाज इस तरह हुआ कि खुदा की खातिर लोगों को डरा धमका कर दूर कर दिया, जो करीब आए उनको भी जब भी वो खुदा से दूर हुए, अपनी जात से दूर कर दिया। जब ये सलूक हो तो फिर तवक्कुल अल्लाह का एक लाजमी नतीजा, इसके सवाल को नतीजा निकल ही नहीं सकता। बस हर वो साहिब अमर जो इस असलूब पर चल पड़े, हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत को अपना ले, उसे कोई भी खतरा नहीं है। तो जब सजा देगा तो खुदा की खातिर देगा, जब ताल्लुक बढ़ाएगा तो खुदा की खातिर बढ़ाएगा, और लोगों का उस ताल्लुक की परवाह करना या ना करना उसकी नजर में कोई भी हकीकत नहीं रखेगा। और ये वो अमारत है जो गैर मुतजलजल है, उसे क्योंकि उसे कुल्लियत अल्लाह ताला की तायद हासिल है। और जैसा कि मैंने पहले भी कहा है, इस अमारत का ताल्लुक एक छोटे से मामूली से अफसर के हुक्म से भी है, जो किसी खास मुअय्यन काम पर मामूर किया गया है। अगर उसकी नाफरमानी करोगे तो याद रखो ये सिलसिला आखिर खुदा तक पहुंचेगा। अगर उसकी अताअत करोगे तो फिर भी याद रखो ये सिलसिला आखिर खुदा तक पहुंचेगा। और जहां तक उस शख्स की जात का ताल्लुक है, उसे समझना चाहिए कि बड़े बड़े लोग जो मेरे सामने झुक रहे हैं, इसमें मेरी तो कोई बड़ाई नहीं, मेरी तो कोई भी हैसियत नहीं, खुदा की खातिर मेरे लिए झुकी तरह झुक रहे हैं। बस उसे मजीद खुदा के हजूर झुकना चाहिए और फिर नाफरमानी की कोई परवाह नहीं करनी चाहिए। दुनिया की मिसालों में इसकी वो मिसाल है जो हजरत मुस्लिम माऊद बारहा पेश किया करते थे, और मैं भी कई दफा बयान कर चुका हूं, लेकिन वो मिसाल ऐसी अजीम है और इस मौके पर ऐसे जिस्मा होती है कि बे अख्तियार उसे बार बार पेश करने को दिल चाहता है। जार जो जब वो साहिब सतरत था, जब उसका रोग बहुत से कसरत से वसी ममालिक पर तारी था, यहां तक कि सल्तनत बरतानिया के बाद अगर कोई हकीकत में सल्तनत कहलाती थी तो वो ज़ार रूस की सल्तनत थी। उसके जमाने में एक दफा ज़ार किसी बहुत ही अहम काम में मसरूफ हुआ और उसने अपने अर्दली को या फौजी सिपाही को बुलाकर यह ताकीद की कि किसी को भी तुमने मेरे कमरे में नहीं आने देना, हर कोई भी हो, क्योंकि मैं इतना मसरूफ हूं कि मैं इस वक्त किसी किस्म की दखल अंदाजी बर्दाश्त नहीं कर सकता। उसने कहा दुरुस्त, और ये कहकर ये बात सुनकर वो बाहर वो दरवाजे की हिफाजत पर मामूर हो गया। अब खुदा ताला ने देखें कैसे उसकी अतात को अजीम नेमत के रहमत के फल लगाए, ऐसी जजा के फल लगाए, और हमारे सामने कैसा अजीम नमूना अतात के मजमून पर रख दिया। और उसकी गहराई को समझाने के लिए वाकया आज मजहबी दुनिया में भी बार बार दोहराया जा रहा है। उसके जाने बादशाह के कहने के बाद जब वो मसरूफ हो गया काम में, तो बादशाह का एक बेटा एक शहजादा वो अपने बाप से मिलने आया, तो वो मामूली हैसियत के सिपाही सामने सीना तान के खड़ा हो गया कि शहजादे आपको अंदर जाने की इजाजत नहीं। پر تو غصے سے پارا چڑھ گیا. اس نے کہا تم کون ہوتی, تمہاری حیثیت کیا ہے؟ میں اپنے باپ سے ملنے جا رہا ہوں. اس نے کہا آپ کے باپ ہوں یا نہ ہوں اس سے بحث نہیں, مجھے حکم ہے کہ کسی شخص کو میں اندر نہ جانے دوں, اس میں آپ کو اندر نہیں جانے دوں گا. اس پر وہ شہزادہ آپے سے باہر ہو گیا. اس نے اپنا کوڑا نکالا اور اس پر برسانا شروع کیا, جہاں تک کہ کوڑے مار مار کر اسے ادھواں کر دیا. اس نے ہاتھ نہیں اٹھایا مگر اسی طرح چھاتی تانے سامنے کھڑا رہا. اس نے کہا شہزادے آپ مارنا ہے جتنا چاہے مار لو, مگر میں بادشاہ کی حکم مجھے بھی نہیں کروں, میں تمہیں نہیں جانوں گا. جب یہ شور سنا اور کوڑوں کے برسنے کی آواز اندر گئی تو بادشاہ باہر نکلا. اس نے یہ کیا ہو رہا ہے؟ شہزادے نے کہا اے میرے باپ, اس نے میری گستاخی کی ہے, بہت بے ادبی سے تسلوک کیا. یہ کیا ہوا؟ میں اندر آنا چاہتا تھا آپ سے ملنے کے لیے اور اس کم ترین انسان کو دیکھیں کہ میرے سامنے کھڑا ہو گیا کہ میں تمہیں اندر نہیں جانے دوں گا. بادشاہ جان کے بھولا بنا, اس سپاہی سے پوچھا کہ بتاؤ یہ کیا بات ہے, کیوں تم اس کو اندر نہیں آنے دے سکتے؟ اس نے کہا بادشاہ صاحب آپ کا حکم تھا, آپ کے حکم کی اطاعت کی خاطر میں نے سب قربانی دی. بادشاہ نے کہا اچھا یہ بات ہے, تم نے اس کو بتایا تھا؟ میں کہا ہاں میں نے بتایا تھا. اپنے بیٹے سے کہا جب تم نے سنا تھا کہ بادشاہ کو حکم ہے تو تم نے کیوں نہ فرمانی کی؟ اس سپاہی کو نام لے کر مخاطب کیا اور کہا یہ کوڑا اٹھا اور اس بیٹے کو اسی کوڑے سے اسی طرح مار جس سے اس نے تجھے مارا تھا. اس پر شہزادے کی غیرت بھڑکی اور روس کا قانون اس کی مدد کے لیے آیا اور اس نے بادشاہ سے عرض کیا کہ بادشاہ سلامت یہ ملک روس کا قانون ہے کہ کوئی غیر افسر سپاہی اپنے افسر کو مار نہیں سکتا, جبکہ میں فوج میں ایک بڑا افسر ہوں اور یہ شخص ایک عام سپاہی ہے, اس لیے آپ کا قانون اس حکم کی جو آپ نے حکم دیا ہے کی راہ میں حائل ہونا ہے. بادشاہ نے کہا ہاں قانون نہیں ٹوٹے گا. سپاہی کو مخاطب کر کے اسے فوج کا ایک بڑا رتبہ عطا کرتے ہوئے کہا اے جرنیل یا اے کرنیل جو بھی تھا اس سانٹے کو اٹھا اور میرے بیٹے کو مار. اس پر شہزادے کو ایک اور قانون آ گیا, یاد آ گیا. اس نے کہا کہ بادشاہ سلامت ایک یہ بھی قانون ہے کہ کوئی غیر شہزادہ کسی شہزادے کو مار سکتا. بادشاہ نے کہا اس قانون کا بھی احترام کیا جائے گا. اس نے کہا اے شہزادے فلاں اس سانٹا اٹھا اور میرے بیٹے کو مار. اپنے سامنے اس نے اس بیٹے کو سانٹے لگوائے, کیونکہ اطاعت کی عظمت کو وہ سمجھتا تھا اور اطاعت کی خاطر قربانی دینے والوں کی حفاظت کے لیے وہ کھڑا تھا. تو کیا آپ یہ سمجھتے ہیں کہ اللہ اس بادشاہ سے بھی کم اپنے غلاموں کی غیرت رکھتا ہے؟ خدا کی قسم, خدا کے نام پر اس کی اطاعت کی خاطر اپنی چھاتیاں تان دیں, اور خدا کی خاطر اگر آپ کسی اس سے ناراض ہوں گے یا کسی کی ناراضگی مول لیں گے کوڑے کی بھی پرواہ نہ کریں. جو سانٹے آپ پر برسائے جائیں گے آسمان سے وہی سانٹے اس شخص پر برسائے جائیں گے جو محض اس لیے آپ کا دشمن ہوا ہے کہ آپ نے اطاعت کی خاطر اس سے دشمنی مول لے لی. ایسی الہی جماعت کو دنیا کی کیا پرواہ ہو سکتی ہے؟ دنیا کے بادشاہوں کی جو کوئی حیثیت ہے, آج مرے اور کل دوسرا دن, لیکن اللہ کی بادشاہ تو دائم ہی ہے, اس سلطنت میں کبھی کوئی زوال نہیں ہو سکتا. بس وہ ہمارا جو محبت سے جھکتے ہیں تو خدا کے خاطر جھکتے ہیں, وہ ہمارا جو ناراض ہوتے ہیں اور ناراضگی مول لیتے ہیں, ان پر بڑی بڑی تان کی زبانیں دراز کی جاتی ہیں, ان کے خلاف اڈے بنائے جاتے ہیں محض اس لیے کہ انہیں رضائے باری تعالیٰ کی خاطر ایک کڑوا فیصلہ کیا ہے. ان کو ان نافرمانیوں کی بھی ان بدتمیزیوں کی بھی کوئی پرواہ نہیں ہونی چاہیے. خدا کے خاطر وہ ڈٹے رہیں اور یاد رکھیں کہ خدا کا وعدہ ہے بتوکل علی العزیز الرحیم, کہ جو کہ تو پھر اللہ پر توکل رکھ جو عزیز ہے, وہ غالب ہے اور فائق ہے ہر کسی چیز پر, صاحب عزت و عظمت ہے اور رحیم ہے اور بار بار رحم فرمانے والا بھی ہے. تو تمام دنیا کی امراء جو جماعت احمدیہ سے تعلق رکھتے ہیں اگر وہ امارت کے ڈھنگ اختیار کریں گے تو یاد رکھیں جماعت ایک ایسی عظیم رشتے اور رشتوں میں منسلک ہو جائے گی. एक नई ऐसे अजीम रिश्तों में मुंसलिक हो जाएगी जहां जमात का हर बड़ा अपने मतहतों के लिए छोटा हो जाएगा और जमात का हर छोटा अपने अफसरों के लिए बड़ा बन जाएगा। ये वो वहदत का एक नमूना है जो इस दुनिया में तौहीद की बरकत से पैदा हो सकता है वरना नामुमकिन। तो तौहीद जिसको हम आसमान की बुलंदियों पर देखते हैं वो हमारे खातिर नीचे उतरती है और हमें एक ऐसे अजीम रिश्ते में मुंसलिक कर देती है कि जहां छोटा खुदा की खातिर बड़ा हो रहा है, जहां बड़ा खुदा की खातिर छोटा हो रहा है, इससे ज्यादा मुसावात का, इससे आला और पाकीज़ा मुसावात का कोई तस्वर दुनिया में मुमकिन नहीं। हज़रत सल्लल्लाहु अलैहि वसल्लम के मुतल्लिक ये फरमाया और फिर देखें क्या फरमाता है, अल्लज़ी यराका हीना तक़ूम, ऐ मेरे बंदे तू मेरी खातिर लोगों को नाराज करता है, तुझे क्या डर है, तवक्कुल कर ले, अज़ीज़ रहीम है जिसकी खातिर तू तवक्कुल कर रहा है। वह जरा का अल्लज़ी जरा का ही न तुकूम, वो खुदा जो तुझे देखता है जब तू खड़ा होता है, उसकी नजर तुझ पर पड़ रही होती है, एक लम्हा भी वो तेरे हाल से गाफिल नहीं। बस ज़ार को तो उसकी आवाज हो सकता है ना भी पहुंचती, हो सकता है ये वाकया एक फासले पर होता है उसकी नजर भी ना पड़ती, बाद में उससे जो सलूक होगा उसका भी ज़ार को कुछ पता नहीं चल सकता। अल्लाह ताला फरमाता है वो हर हाल तुझ पर खड़ा है। सुबहाना मैयरानी का मजमून है जो यहां बयान हुआ। हज़रत मसीह मौऊद अलैहि सलातो वसलाम के शेर में जो आप बार बार सुनते हैं, सुबहाना मैयरानी, सुबहाना मैयरानी, तो एक साहिब इरफान का कलाम है जो जानता है कि हर लम्हा मेरे खुदा की मुझ पर नजर है, उससे कोई हाल भी मेरा गाफिल नहीं, ना मेरा ना उन लोगों का जो मेरे साथ कोई मामला करते हैं। सुनाया तवक्कुल उस जात पर तूने करना है जो हमेशा तुझ पर निगरान खड़ा है, उसकी प्यार की निगाहें तुझ पर पड़ती हैं, बल्कि वो इस हद तक तेरे हाल से वाकिफ है। वह तकल्लुब का सिस्ताजदीन, वो सजदा करने वालों में तेरे तकल्लुब को भी देख रहा है। अब देखें कितना अजीम मजमून है जिसका पहले मजमून से कैसा हैरत अंगेज ताल्लुक है। तकल्लुब का ये मजमून बाज मुफस्सरीन ने, बल्कि अक्सर ने यह बयान किया है कि जब मोमिन सजदा करते हैं तो उनके दरमियान तेरा फिरना अल्लाह देखता है, क्योंकि तकल्लुब का एक माना है फिरना। लेकिन तकल्लुब का यह माना इस सूरत हाल पर इतलाक नहीं पाता। सजदे के वक्त सबसे आगे सजदा रेज मोहम्मद रसूलुल्लाह हुआ करते थे, उस वक्त आपके तकल्लुब का क्या मतलब। यहां तकल्लुब का जो मैं माना समझता हूं वो यही है कि आपका सजदे में खुदा के हजूर गिरिया और जारी के साथ करवटें बदलना, और सजदे में बेचैनी से जब इंसान दाएं से बाएं और बाएं से दाएं होता है, जब लौटता पहुंचता है, तो तकल्लुब का माना ही लौटना पहुंचना। तो तेरी बेकरारियां खुदा के हजूर, सजदा रेज लोगों के हजूर खुदा की नजर में रहती हैं। बस चूंकि सजदे का मजमून ही चल रहा है, अतासी का मजमून चल रहा है, तो फरमाता है कि तेरे खुदा की तुझ पर उस वक्त भी नजर होती है जब सजदा करने वालों में सबसे ज्यादा बेकरार सजदा तेरा होता है, सबसे ज्यादा अल्लाह की मोहब्बत में गूंदा हुआ और अल्लाह की मोहब्बत में तड़पता हुआ सजदा तेरा सजदा होता है। बस तकल्लुब से मराद वो तड़पना है सजदे का जो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को नसीब था, और फरमाया तुझे फिर क्या परवाह, मैं तुझे देख रहा हूं, हर हाल में देख रहा हूं, और तेरे तकल्लुब पर भी नजर है। जो दुख तुझे पहुंचता है वो सजदों में तू मेरे हजूर पेश कर देता है, तेरी बेकरारियां मेरी नजर के सामने रहती है। इन्नहू समीउल अलीम, जान ले कि वो बहुत सुनने वाला है और बहुत जानने वाला है। तू ना भी कहता तो वो जानता था, लेकिन जब तू गिरिया उजारी खुदा के हजूर पेश करता है तो वो समीउन अलीम है, वो सुनने वाला भी है और जानने वाला भी। बस मोमिन अगर ये रंग इख्तियार करने की कोशिश करे जो आका के रंग हैं, यानी हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के रंग, तो उसकी अतात में भी रफ़तें हैं,
اس کے مطاع ہونے میں بھی رفت نہیں, ہر حال میں وہ سربلند ہے, لیکن اس حالت میں سربلند ہوگا جب خدا کے حضور اس کا سر جھکا رہے گا, جب سجدوں میں تقلب نصیب ہوگا, اور جب بنی نو انسان کے سامنے اس کی انکساری خدا کی خاطر ہوگی نہ کہ نفس کی ذلت کی خاطر. اللہ کرے ہمیں یہ توفیق نصیب ہو, اور جماعت کینیڈا کو بھی اللہ تعالیٰ یہ توفیق عطا فرمائے. اب چونکہ وقت ختم ہو رہا ہے, مگر میں ایک بات جماعت کینیڈا کو خصوصیت سے یہ کہنا چاہتا ہوں کہ اس اطاعت کے مضمون کو سمجھ کر یاد رکھیں, میں سارہ سال سے آپ کو تبلیغ کی طرف توجہ دلا رہا ہوں, اور ہر طرح جس حد تک مجھے خدا نے توفیق بخشی, بلند آواز سے بھی, آہستہ بھی, خطوں میں لکھ لکھ کے بھی, پیار سے بھی سمجھا کر کے بھی, ناراضگی کا اظہار کر کے بھی, آپ کو بتا رہا ہوں کہ دیکھو یہ زمانہ وہ آ گیا ہے کہ جب تبلیغ کے تقاضے ہر دوسرے تقاضے سے بالا ہو گئے, اب قوموں کی تقدیریں پلٹنے کا زمانہ آ گیا ہے, اور اللہ تعالیٰ کے فضل سے ہم وہ ہیں جن کے ہاتھوں میں قوموں کی تقدیروں کی باغ ڈور تھما دی گئی. اگر ہم اس فریضے کو ادا نہیں کریں گے تو پھر اور کوئی کبھی اس فریضے کو ادا نہیں کرے گا, اور اب تو دوسروں کی طرف سے آوازیں اٹھنے لگی ہیں. ابھی پرسوں کینیڈا کے ایک مخلص ایم ڈی جو ابھی حال ہی میں ایم ڈی ہوئے ہیں مجھ سے ملنے آئے اور کہا کہ میں شکریہ بھی ادا کرنے آیا ہوں اور شکوہ بھی کرنے آیا ہوں. شکریہ اس بات کا کہ مجھے وہ نعمت نصیب ہوئی جس کے لیے میرا دل ہمیشہ بے قرار رہتا تھا, اور ایک پیاس کی جو بجھتی نہیں تھی, صرف احمدیت میں آ کر وہ پیاس بجھی ہے. اور شکوہ اس کا کہ آپ لوگ پہلے کہاں رہے ہیں, کیوں ہم تک اپنی آواز نہیں پہنچائی. اس نے کہا آپ کو پتہ نہیں کہ لاکھوں روح ہیں میری طرح جو بیتاب ہیں, ان کے کان ترس رہے ہیں آپ کی آواز سننے کو, اور آپ خاموش بیٹھے ہیں, کون اس کا ذمہ دار ہے؟ میں نے جس حد تک ممکن تھا سمجھانے کی کوشش کی, مگر حقیقت یہ ہے کہ میں اپنے آپ کو بھی آپ کے ساتھ مل کر ایک مجرم محسوس کر رہا تھا. جو حق تھا جیسا کہ حق تھا ہم نے ادا نہیں کیا, اور امر واقعہ یہ ہے کہ مغربی دنیا میں کینیڈا کو ایک خاص سعادت نصیب ہوئی ہے جس کا ذکر میں ہمیشہ کرتا چلا رہا ہوں. ان لوگوں میں ایک بھولا پن ہے, ایک ایسی سادگی ہے جو باقی مغربی دنیا میں اس حد تک نہیں ہے. جرمن قوم کی بھی میں تعریف کرتا ہوں, اور قوموں کی بھی اپنے خوبیوں کے لحاظ سے تعریف کرتا ہوں, لیکن ان کا ایک الگ انداز ہے سادگی اور بھولے پن کا جو اس قوم کا ایک خصوصی نشان بن چکا ہے. ان کو باوجود اس کے کہ یہ دنیا داریوں میں پھنس گئے ہیں اور دن بدن ان کی توجہات لذت کی پیروی میں کی طرف منتقل ہو چکی ہیں, مگر ان کے دل میں ابھی ایک پیاس موجود ہے اچھے ہونے کی, بھلائی کی, بنی نوع انسان کی خدمت کی. بس یہ قوم آپ کو بلا رہی ہے, اور اگر آپ نے ان تک پہنچ کر ان کی اس طبی پیاس کو نہ بجھایا تو پھر آپ خدا کے حضور کیا جواب دیں گے؟ آپ کوثر کے مالک تو بن بیٹھے, مگر کوثر کی تقسیم کا حق نہ ادا کیا. بس آپ کی مثال تو ایسی ہوگی جو زندگی کے چشمے پر قبضہ کر لے اور کسی کو اس سے سیراب نہ ہونے دے. بس اللہ تعالیٰ نے جو آپ کو ہاں حضرت صلی اللہ علیہ وسلم کے کوثر کا ساقی بنا دیا ہے, اس ساقی بننے کے حق کو ادا کریں, اور چین سے نہ بیٹھیں جب تک آپ کینیڈا کی سعید روحوں کو احمدیت یعنی حقیقی اسلام کی طرف دعوت نہ دیں, اور پھر ان کی تربیت نہ کریں, ان کو اپنائیں نہیں, ان کو پیار نہ دیں. یہ ایک اور مضمون ہے جس کا میں انشاءاللہ آئندہ کسی موقع پر ذکر کروں گا. پھر بس اتنا ہی پیغام دینا کافی سمجھتا ہوں آپ کی وساطت سے, چونکہ دنیا ساری براہ راست اس وقت اس خطاب کو سن رہی ہے, اور کینیڈا کی جماعت کو ایک توفیق ملی ہے, یہ دو طرفہ تعلقات کے رشتے قائم کر دیے ہیں. اس لیے میں اس مبارک موقع سے فائدہ اٹھاتے ہوئے ایک دفعہ پھر دعوت اللہ کی طرف آپ کو توجہ دلاتا ہوں. اللہ تعالیٰ ہمیں سب کو اس کی توفیق عطا فرمائے.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.